قَبْلِهِ لَمِنَ
بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين سيدنا ونبينا محمد وعلى آله وأصحابه وأتباعه أجمعين إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وظنون إذ ذهب مغاضبا فظن أن لن نقدر عليه فنادى في الظلمات لا إله إلا أنت سبحانك إني كنت من الظالمين فاستجبنا له ونجيناه من الغم وكذلك ننجي المؤمنين محترم ناظرین حضرت یونس علیہ السلام انبیاء علیہم السلام میں سے ایک اہم نبی ہیں جن کا زمانہ جو ہے جو بنی اسرائیل سے تعلق رکھتے ہیں اور جن کا مستقر نینوا تھا آپ کے ماننے والوں میں ایک صحابی ہیں صحابی رسول حضرت عداس رضی اللہ تعالی عنہ مکے میں جب رسول اللہ صلی اللہ علیہ وسلم طائف سے واپس ہو رہے تھے اس موقع پر جب آپ نے انگور کی ٹٹی سے ٹیک لگا کر کے آپ بیٹھے ہوئے تھے اور ایک صاحب کھجور کے انگور کے خوشے لے کر کے آپ کے پاس آئے تو آپ نے بسم اللہ کر کے اسے شروع کیا حضرت عداس نے پوچھا کہ اللہ کے یہ بسم اللہ کیا چیز ہے نبی صلی اللہ علیہ وسلم نے پوچھا کہ آپ کون ہو انہوں نے کہا میرا نام عداس ہے اللہ کے رسول نے پوچھا کہ کہاں سے آئے ہو تم انہوں نے کہا میں نینوا کا رہنے والا ہوں تب نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اس نینوا کے جہاں کے ہمارے بھائی یونس تھے انہوں نے بڑے تعجب سے یہ پوچھا کہ اللہ کے میں جب نکلا تھا وہاں سے نینوا سے تو انہیں جاننے والا کوئی شخص ایسا موجود نہیں تھا سوا چند اشخاص کے آپ کیسے انہیں جانتے ہیں تو نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ ہمارے بھائی وہ اللہ کے نبی تھے انہیں بھی اپنے گھر سے نکالا گیا اور میں بھی اللہ کا نبی ہوں مجھے بھی اپنے گھر سے نکالا گیا ہے تو نبی حضرت یونس علیہ الصلوۃ والسلام کو نبی صلی اللہ علیہ وسلم نے اس طرح پر ذکر فرمایا کہ ہجرت انہوں نے بھی کی تھی اور ہم نے بھی کیا ہے آپ دیکھیں کہ حضرت یونس علیہ السلام کی زندگی میں جو آزمائش آئی ان آزمائشوں میں پہلی آزمائش تو یہ تھی کہ ایک ایسے قوم سے سابقہ آپ کا پڑا کہ وہ قوم مان کر کے بھلائیوں کو نہیں دے رہی تھی باوجود اصلاح اور اس کی نسو خیرخائی کا جواب تمرد سے اور اعراض سے دے رہی تھی تو یہ بھی ایک آزمائش ہوتی ہے اور پھر دوسری آزمائش یہ ہوئی کہ جب وہ بستی سے نکلے تو مچھلی کے پیٹ والا واقعہ پیش آیا کہ مچھلی کے پیٹ میں چلے گئے علامہ ابن کثیر رحمۃ اللہ علیہ نے اس کی تفسیر یوں بیان کی ہے کہ جب وہ مچھلی کے پیٹ میں چلے گئے تو اس موقع پر انہیں یہ احساس ہوا جب وہ بیدار ہوئے تو ان کے ذہن میں یہ خیال آیا کہ کیا میں زندہ ہوں تو انہوں نے اپنے پیر کو ہلایا جب پیر ہل گیا تو فوراً وہ سجدے میں چلے گئے اور سجدے میں گر کر کے انہوں نے یہ دعا پڑھی لا الہ الا انت سبحانک انی کنت من الظالمین برملا طور پر اس میں آپ دو تین باتیں آپ دیکھیں گے سب سے پہلی چیز یہ ہے کہ ہر جگہ اللہ کی طرف ایک بندہ جو ہوتا ہے وہ اپنے اللہ کی طرف رجوع کرتا ہے مشکل سے مشکل حالات میں بھی سخت سے سخت ترین ماحول میں بھی اللہ ہی کی طرف رجوع کرنا سود مند ہوتا ہے اور وہیں سے صحیح معنوں میں نتیجہ برآمد ہوتا ہے دوسری چیز جو ہوتی ہے وہ یہ ہے کہ اپنی کوتاہی اور کمی کا اقرار اپنی تقصیر کا اقرار جو ہے یہ ایک بہت بڑی ضروری چیز ہوتی ہے چنانچہ حضرت آدم علیہ السلام کے اس میں بھی آپ دیکھیں گے کہ جب بھی انہیں احساس ہوا فوراً انہوں نے کہا ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین اے بار الہ ہم سے غلطی ہوئی ہے ہم نے اپنے اوپر ظلم کیا ہے اگر تو نے معاف نہ کیا اور ہمیں ہماری مغفرت نہ فرمائی تو ہم بہت ہی گھاٹے میں رہنے والے ہوں گے تو اسی طریقے سے اس میں بھی اس دعا میں آپ دیکھیں گے کہ آپ نے فرمایا کہ اللہ کے علاوہ کوئی لا اللہ ہی جو ہے ہر عیب سے پاک ہے یعنی عیب جو ہے کمی ہے نقص ہے وہ انسان اور بشر کے اندر ہوتی ہے تو اللہ اس سے پاک ہے پھر دوسری چیز یہ ہے کہ اپنی تقصیر کا انہوں نے کیا کہ میری طرف سے غلطی ہوئی ہے इस दुआ में एक बहुत अजीब सी बात ये भी आप देखेंगे शान के उन्होंने कोई दरख्वास्त नहीं की, यानी जिस मुसीबत में से उसे निकलने की दरख्वास्त नहीं की। जब उन्होंने मछली के पेट में ये आयत पढ़ी है और इस तरह से दुआ किया तो मलय आला पर बड़ी धीमी आवाज़ से ये आवाज़ पहुंच रही थी। अल्लाह रब्बुल आलमीन ने पूछा मलाइका से कि ये किसकी आवाज़ है, तो लोगों वहाँ मलाइका ने फरिश्तों ने ये कहा अल्लाह के रसूल ऐ अल्लाह ताला ये आवाज़ तो बहुत ही धीमी आ रही है। तो फरमाया अल्लाह ताला ने कि और ये कहा अल्लाह और उसके रसूल ज़्यादा बेहतर जानते हैं। उस पर अल्लाह रब्बुल आलमीन ने फरमाया कि ये मेरे बंदे यूनुस की आवाज़ है जो मछली के पेट में और दरिया के अंदर से ये आवाज़ आ रही है। तो उस मौके पर हजरत यूनुस अलैहिस्सलाम की दुआ को अल्लाह रब्बुल आलमीन ने सुना। यहाँ से एक चीज़ एक बात और भी मालूम होती है, वो ये कि आदमी कितनी ही तन्हाई में हो, कितनी ही तारीकी में हो, कितने ही दूर हो, लेकिन अल्लाह रब्बुल आलमीन सबसे करीब होता है। इसलिए कि अल्लाह ताला ने कुरान मजीद में फरमाया है कि जब मेरा बंदा मुझे पुकारता है तो उसके मैं करीब होता हूँ। ऐजा सालक इबादी अन्नी फ़ैनी करीब, मैं उसके बिल्कुल करीब होता हूँ। तो इसलिए अल्लाह रब्बुल आलमीन से करीब कोई चीज़ नहीं होती। दुआओं का सुनना, हाजात का पूरी करना और मुश्किल से लोगों को निकालना, ये अल्लाह रब्बुल आलमीन का काम है। चुनांचे अल्लाह ताला ने हज़रत यूनुस अलैहिस्सलाम को ये फरमाया कि वकज़ालिक नुंजिल मोमिनीन, हमने उन्हें निजात दिया, मछली के पेट से निकाला, फिर सेहतमंद बना दिया और फिर उन्हें अपने काम पे वापस कर दिया। अल्लाह के जो बंदे होते हैं उन बंदों को अल्लाह की तरफ रुजू करना चाहिए और अल्लाह ही से हर मुश्किल का हल मांगना चाहिए। और ये फरमाया अल्लाह ताला ने वकज़ालिक नुंजिल मोमिनीन, ऐसे ही हम हर तमाम मोमिनों को मुश्किलात से निजात देते हैं, परेशानियों से बचा लेते हैं और उनकी मदद करते हैं। तो ये गोया के अंबिया अलैहिस्सलाम के क़िस्सों में, इस ख़ास तौर पर हज़रत यूनुस अलैहिस्सलाम के क़िस्से में जो दुरूस मौजूद हैं, जो सबक मौजूद हैं, उनमें से सबसे पहली चीज़ जो है वो ये है कि मुश्किल में अल्लाह को याद करना और अल्लाह की याद करने में अपनी कमी, अपनी कोताही, अल्लाह की अजमत, उसकी बड़ाई और उसे हर नक्श से पाक होना साबित करना और उसका इकरार करना और उसे अपने ज़हन में ताज़ा करना। और कमाल तलब और हुस्न तलब यह है कि इंसान जो है खुल करके अपना मतलूब ना मांगे, बल्कि जिससे वो कह रहा है वो तो उसके दिल की बातों को भी जानता है। तो इसलिए हज़रत यूनुस अलैहिस्सलाम की इस दुआ में ये पहलू भी छुपा हुआ है कि अगर इंसान तलब ना करे, अपना मतलूब मांगे ना, लेकिन फिर भी अल्लाह उसे देता है और आसान और बेहतर तरीके से देता है। तो इस तरह से एक दूसरी चीज़ जो इस वाक़े से मालूम होती है वो ये है कि हुस्न तलब भी बंदे के अंदर होनी चाहिए और देने वाला तो खूब जान रहा है, उसके हर हाल से भी वाकिफ़ है। एक तीसरा पहलू जो है वो ये है कि अल्लाह ही से मांगते रहना चाहिए। ऐसा ना हो कि इंसान एक मर्तबा दो मर्तबा दुआ करे और उसके बाद फिर जो है अल्लाह ताला के से हट करके किसी और से मांगना शुरू कर दे, बल्कि उसी की तरफ हमेशा रागिब और वो रहना चाहिए। चुनांचे अल्लाह रब्बुल आलमीन ने ख़ुद नबी सल्लल्लाहु अलैहि वसल्लम को भी जिस बात की तरफ तवज्जो दिलाई या इन वाक़यात से, वो ये है कि ये दावत न तो नई दावत है, बल्कि जैसे अंबिया अलैहिस्सलाम जिस चीज़ की तरफ पहले दावत देते रहे, ये दावत भी वही दावत है। दूसरी चीज़ जो है वो ये है कि उनके राह में भी मुश्किलात पैदा हुई, वो भी सताए गए, उनके साथ भी यही सब मामलात पेश आए हैं, लेकिन नतीजेकार ये हुआ कि जैसे अल्लाह ने उनकी ताईद फरमाई, इस दुनिया में अल्लाह ने उन्हें गलबा अता फरमाया, उनकी दावत को फ़रोग हुआ, उनका नाम दुनिया में रोशन हुआ, इसी तरीके से अल्लाह ताला आपके भी और आपके असहाब को भी इस दुनिया में उनका नाम रोशन फरमाएगा, उनकी दावत को बोलबाला होगा। और ये लोग जो दावत की मुखालफत में लगे हैं, इस दावत से एराज कर रहे हैं, ये मुँह की खाएंगे, तो एक तरह से इसमें तसल्ली भी है। और ख़ुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद क़यामत तक आने वाले उन लोगों के लिए भी तसल्ली है जो इस काम को करने वाले हैं, अल्लाह के दीन की इकामत, उसकी सरबलंदी और इस दावत को लेकर उठने वालों के लिए ये पैगाम है कि ये दावत बहरहाल गालिब होने के लिए आई है اور وہ غالب ہو کے رہے گی، بشرطے کہ انسان اخلاص و للہیت کے ساتھ اور جو کچھ بھی اس کے پاس ہے خلوص کے ساتھ اسے اللہ کے راہ میں لگائے اور استعمال کرے، اور پوری کوششیں اپنی اس راہ میں لگاتا چلا جائے، تائید اور اس کی اللہ کی تائید اور اس کی نصرت تو اپنے نیک بندوں کے ساتھ ہی ہے، جیسے اللہ نے فرمایا وَكَتَبْنَا فِي الزَّبُورِ، اللہ نے اس بات کا ذکر فرما دیا زبور میں کہ ہمارے نیک بندے ہی اس دنیا میں غالب رہیں گے اور انہیں ہی جو ہے فتح مندی نصیب ہوگی۔ تو اس طریقے سے آپ دیکھیں گے کہ حضرت یونس علیہ السلام کے قصے میں جو دروس ہیں، جو سبق ہیں، ان میں ایک سب سے پہلی چیز جو ہے وہ یہ ہے اللہ کی طرف رجوع ہونا، دوسری چیز جو ہے وہ یہ ہے اسی سے توبہ، اسی سے استغفار کرنا۔ توبہ اور استغفار سے انسان کے درجات بلند ہوتے ہیں، اس کی غلطیاں اور کوتاہیاں معاف ہوتی ہیں، اور پھر انہیں اللہ اعلیٰ مقام عطا فرماتا ہے۔ اسی لیے آپ دیکھیں کہ دو تین مقام پہ یہ بھی بات کہی گئی ثم اجتباہ ربہ، پھر اللہ تعالیٰ نے انہیں اپنا برگزیدہ بنا لیا۔ تو اس طریقے سے اس پورے قصے میں جو سبق ہیں، جو اور دوسری چیز یہ بھی ذمہ داری بتائی گئی کہ فصبر لحکم ربک ولا تکن کصاحب الحوت، جو ذمہ داری آپ کو دی گئی ہے اس پر آپ جمے رہیے، اس کام کو انجام دیتے رہیے، جلد بازی سے بچیے۔ تو انسان کو جلد بازی سے بھی بچنا چاہیے اور اپنی ذمہ داری ادا کرنی چاہیے یہاں تک کہ اللہ رب العالمین کا حکم نافذ ہو جائے۔ ھذا وصلی اللہ وسلم علی نبینا محمد وعلی آلہ وصحبہ اجمعین، وآخر دعوانا ان الحمد للہ رب العالمین۔